अब किया क्या जाए? इन्नल्लज़ीना आमनू, बेशक जो लोग ईमान लाए, वामिलुस्सालिहात, और अमल सवाले किए, व अकामुस्सला, और उन्होंने नमाजें अदा की, वातुज़्ज़का, और ज़कात दी, लहुम अजरुहुम इंदा रब्बिहिम, उनका अजर है उनके रब के पास, वला खौफुन अलैहिम वला हुम यहज़नून, ना उन पर कोई खौफ होगा ना वो गमज़दा होंगे। ये बीच में इस आयत का आना क्या बता रहा है? तजदीद ईमान है। आगे भी आएगी एंड पे, यहाँ बीच में फिर आ गई कि अगर तुम चाहते हो कि तुम इस दुनिया में उस तरह से जियो जैसे अल्लाह चाहता है, तो तुम्हें एक नए दिन का आगाज करना होगा, ईमान का हर तकाजा पूरा करना पड़ेगा। यहाँ ला खौफ अलैहिम वला हुम यहज़नून पे बात ख़त्म करके बता दिया कि बेखौफ ज़िंदगी बसर करना चाहते हो ना, बेखतर रहना चाहते हो, तो सूद के निज़ाम में तुम्हें नमाज, ज़कात, रोज़े का निज़ाम बनाना पड़ेगा। आपने एक रिपोर्ट पढ़ी होगी या सुनी होगी, पिछले साल मैंने वो भी सुनाई थी, कि एक सर्वे किया गया कि दुनिया में किस जगह के लोग सबसे खुश हैं, होता है ना हैप्पीएस्ट पीपल इन द वर्ल्ड, आपको पता है कहाँ के थे? बांग्लादेश के लोग। गरीब मुल्कों में उसका नंबर काफ़ी बड़ा है। और आपको पता है सबसे ज़्यादा डिप्रेशन किस लोगों में? नॉर्वे में। जी, दौलत में सबसे आगे है, बड़े मुल्कों में से जहाँ दौलत इतनी है कि वहाँ का स्टाइल ऑफ लिविंग इतना हाई है कि आप हैरान हो जाते हैं। सिर्फ आप एयरपोर्ट से इधर से उधर होते हैं ना, तो आपको फ़र्क महसूस होता है कि हम किधर आ गए हैं। लेकिन डिप्रेशन वहाँ, तन्हाई वहाँ, अजनबियत वहाँ, वहाँ के जवान डिप्रेशन में पड़े हुए हैं। वहाँ के जवानों का हाल आप देखें ना, तो आपको रोना आए। जिन चीज़ों को आप सोच नहीं सकते, वो वहाँ के लोगों के लिए आम बातें हैं। मैं सोचती हूँ कि अगर पागलखाने होते होते होंगे, अल्लाह ना करे कोई दिखाए किसी तरह के हालात, लेकिन बिल्कुल वो दुनिया की तरक्की याफ्ता कौम है इस वक्त बज़ाहर, लेकिन उनका अंदर का निज़ाम बिल्कुल खोखला हुआ हुआ है। अल्लाह दिखा रहा है, एक कंपेरिजन में ये आयत आ गई कि एक तरफ ये निज़ाम इस्लाम का देखो, आमनू अमिलुस्सालिहात, ज़कात, सब कुछ देखो, गरीबों को दो, खुश रहो, इज्जत की रोजी रखो, कमाओ, देखो, फिर देखो तुम रात को कैसी प्यारी नींद सोते हो। कहते हैं आज के दौर में कोई है ही नहीं कि जिसने किसी का कुछ ना देना हो, झूठ कहते हैं, आज भी बहुत सारे लोग हैं। लोग कहते हैं आज के दौर में इंटरेस्ट के बगैर जी नहीं सकते, झूठ कहते हैं, बहुत हैं जो जी रहे हैं माशाल्लाह। लोग कहते हैं आज के दौर में इंश्योरेंस के बगैर नहीं जी सकते, बहुत हैं जो जीते हैं। सिर्फ ईमान पैदा करने की ज़रूरत है। कल के मौजू में इंश्योरेंस भी आ रही है, यानी ये वो नासूर है जिसको आज आप देखें तो गले की फांस है। अब एक ही नहीं लफ्ज़ बर्दाश्त हो रहा, तो एक और लफ्ज़ आगे आगे, अल्लाह अकबर, अब एक और करें। इस्लाम कहता है बैक टू द बेसिक्स, आओ आमनू वामिलु सालेहात। ज़कात पे सोसाइटीज़ फ्लरिश करती हैं। अल्लाह ने दुनिया बनाई, उसको पता है कि मैंने लोगों को किस तरह चलाना है। इस पे चलोगे फिर देखना तुम्हारी ज़िंदगी के काम कितने खूबसूरत होंगे। आप देखिए कि आपको इस पूरे सबक में अभी तक दो किस्म के किरदार साथ साथ दिख रहे हैं, एक हिर्स और हवस वाला किरदार, पेट के पुजारी, दौलत को पूछने वाले, बेमुरव्वत, लोगों को तड़पा कर उनसे दौलत छीनना इनकी ज़िंदगी का मकसद है, संग दिल बेरहम, और दूसरी तरफ वो लोग हैं जिनकी ज़िंदगियां ईमान और अमल सवाले के सांचे में ढली हुई हैं, पाक साफ, जिनके चेहरों से देख के आपको लगता है कि नहीं ये झूठ नहीं बोल सकते, जिनके चेहरों से लगता है कि नहीं इनके अंदर ये कुछ नहीं है। यही अल्लाह ताला ने यहाँ फ़र्क करके बता दिया कि फलाही रियासत जिसके अंदर वाकई अमन होगा, तो उसमें आपको ये है, हर वक्त बैंकों के चक्कर, पेमेंट्स के मसले, दिस एंड दैट, लिहाजा अब इन सब चीज़ों को छोड़ो। अब वो आयत आगे आने लगी है कि जिसमें सूद को हतमी तौर पे हराम किया गया था। आयत सुनिए और फिर इंशाल्लाह इस पे बात करेंगे। या अय्युहल्लज़ीना आमनू, ए लोगो जो ईमान लाए हो, इत्तकुल्लाह, पहले तो अपने आप को हम चेक करें, अल्लाह से डर जाओ। तकवा, तकवा वो फोर्स है जो अल्लाह के हुक्मों को मनवाने पे बंदे को माइल करती है। पहले तुम अल्लाह का तकवा इख्तियार करो, हालांकि यहाँ इत्तकुल्लाह की कोई ज़रूरत नहीं थी, बस ये कहा जाता कि या अय्युहल्लज़ीना आमनू वज़रू मा बक़िया मिनर रिबा, नहीं, ज़रा इसकी शिद्दत को देखें। ये रुकू यूनिक है अपने अल्फाज के एतबार से। मुझे ऐसे लगता है कि किसी को जज्बात पढ़ने आते हो ना, तो इन आयतों से अल्लाह ताला के जज्बों को ये पढ़ सकता है कि ए लोगो अल्लाह से डर जाओ, और वज़रू मा बक़िया मिनर रिबा, और छोड़ दो जो बाकी रहा सूद, इन कुंतुम मोमिनीन, अगर तुम मोमिन हो। अगर सच्चा ईमान है ना अंदर, तो फिर अब सूद नहीं चलेगा। ईमान और सूद साथ साथ नहीं चलता, और इसके लिए जो कहते कैटलिस्ट है ना, वो तकवा है, तमाम नेकियों की असल और बुनियाद है। छोड़ो, ईमान के तकाजे पूरे करो। और जिसने शरीयत के एक जुज से इनकार किया, उसने पूरी शरीयत का इनकार कर दिया। जिस बंदे को शरीयत की ये बात अच्छी नहीं लगी कि ये क्या बात है, सूद 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 बातें करते जाते हैं, इनको पता चले ये मौलवी हैं, मस्जिदों में बैठे हुए हैं, चंदे मांगने तो हमसे ही आते हैं। देखिए, ये मौलवियों की बातें नहीं है, ये चंदे मांगने वालों की बातें नहीं है, ये अल्लाह का कलाम है, ये हाकिम का कलाम है। और आपको पता है कि ये जो आयत इस वक्त पढ़ रहे हैं, ये आयत कब नाजिल हुई थी? फतेह मक्का के बाद नाजिल हुई थी। मजमून की मुनासिबत से इसको इसके साथ जोड़ दिया गया। अगरचे पहले सूद को नापसंदीदा करार दिया गया था, लेकिन कानूनन बंद नहीं किया गया था। लेकिन अभी अगली आयत, फाजन, अगर नहीं मानते, अगर नहीं रुकते, फाइलम तफलू, नहीं रुकते, नहीं बाज आते, फाजन बेहरब मिन अल्लाह व रसूल ही, तो फिर अल्लाह और उसके रसूल के खिलाफ ऐलाने जंग के लिए तैयार हो जाओ। अब जंग के लिए तैयार हो, फिर अल्लाह और उसके रसूल का कानून और तुम्हारा नफ्स साथ नहीं चल रहे, तो फिर तैयारी करो।
يا أيها الذين آمنوا اتقوا الله وذروا ما بقي من الربا إن كنتم مؤمنين فإن لم تفعلوا فأذنوا بحرب من الله ورسوله وإن تبتم فلكم رؤوس أموالكم لا تظلمون ولا تظلمون
इस हुक्म पे फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने कानूनन और हुक्मन सूद को हराम कर दिया था। इसके बाद इस्लामी हुकूमत के दायरे कार में सूदी लेन देन एक फौजदारी जुर्म बन गया। अरब के जो कबीले सूद खाते थे, अल्लाह के नबी सल्लम ने अपने वर्कर्स यानी उमाल उनके पास भेजे और जाके उनको धमकी दिलवाई कि अगर अब इस लेन देन से बाज ना आए तो इनके खिलाफ फिर ऐलान जंग होगा। नजरान में ईसाई रहते थे उस दौर में, क्रिश्चियंस। जब उनको इस्लामी हुकूमत के तहत अंदर खुद मुख्तारी के साथ रहने की इजाज़त दी गई, तो उनको भी अल्लाह के नबी ने ये शर्त दी थी कि तुम रह सकते हो इधर, ठीक है, तुम्हारे साथ तुम्हारा मुआहदा है, लेकिन अगर तुम सूदी कारोबार करोगे तो तुम्हारा हमारे साथ ये मुआहदा टूट जाएगा और तुम्हारे और हमारे दरमियान जंग की हालत कायम होगी। अल्लाह अकबर। इसीलिए इस आयत पे हजरत इब्ने अब्बास और चंद और मुफस्सरीन हैं, वो ये राय देते हैं कि जो शख्स दारुल इस्लाम यानी मुसलमान मुल्क में रहे, सूद खाए, तो उसको तौबा पर मजबूर किया जाएगा, और अगर बास ना आए तो इसे कत्ल कर दिया जाएगा। कुछ कहते हैं कत्ल नहीं, कैद किया जाएगा जब तक कि वो सूदखोरी छोड़ने का अहद ना करे और उसको छोड़ा नहीं जाएगा। इतना बड़ा जुर्म है। पूरे कुरान को आप टटोलिए। और एक मौके पे उलमाए कराम में इस बात पे बहस छिड़ गई कि इस्लाम का कौन सा हुक्म सबसे कबी है सज़ा के नाते से, या जिसको आप कहना चाहिए कि धमकी के अंदाज में। और आपको पता है कि पूरे कुरान में शिर्क, बेनमाजी, बहुत कुछ है, सब कुछ सामने रख के जिस पे सब का इत्तेफाक हुआ वो ये आयत थी कि सूद वो जुर्म है जिस पे अल्लाह ने फाजन बिहर्ब मिन अल्लाह की व रसूल ही का चैलेंज दिया है कि जाओ फिर अल्लाह और उसके रसूल से लड़ाई करके दिखाओ। किसी और बड़े से बड़े गुनाह पे ये स्टाइल इख्तियार नहीं किया गया। और रिवायत हमें ऐसी मिलती हैं कि क़यामत के दिन अल्लाह ताला ऐसे लोग जो सूदी लेन देन में थे उनके हाथों में तीर देंगे और उनको कहेंगे आओ मेरे साथ लड़ाई करो। कैसे निज़ाम में हम सांस ले रहे हैं। ये जो आज चीखें निकली हुई हैं ना मर्दों की, बेचारे मजबूर, हर घर में कोई अनएम्प्लॉयड बैठा है, कभी आपने इसकी वजह सुनी? वही 3 पॉइंट उंगलियों पे लेके आज घर जाइएगा, जिस सोसाइटी में सूद होगा वह अनएम्प्लॉयमेंट होगी, अफराते जर होगा और शरह सूद में इजाफा होगा। आप अपनी सोसाइटी को खुद देखें, मुझे नहीं पता, मुझे अमेरिका का बहुत कुछ पता है, बहुत बड़े बड़े नाम डूबे वहाँ भी, दो दो तीन तीन लाख डॉलर का घर वहाँ 10-10 हज़ार डॉलर में बिका। कैन यू बिलीव? कुछ दे दो, 10 रुपए ही दे दो, 10 पाउंड, तो क्योंकि हम तो बैंक को दे के जा रहे हैं, ये घर तुम अपने नाम ले लो। ये हालात है वहाँ के। एक पूरा शहर है वहाँ का मिशिगन, वहाँ एक बहुत बड़ी कंपनी थी गाड़ियों की और उसके इर्द गिर्द बड़े बड़े घर थे, मुझे जाने का इत्तेफाक भी हुआ उन घरों में। आप यकीन करें कि जब ये इकोनॉमी ड्रॉप हुआ, आज से 3-4 साल पहले की बातें हैं ये सारी, डॉलर एकदम डूबा, वो कंपनी कोलैप की। जब कंपनी कोलैप की तो जो वहाँ के वर्कर्स एम्प्लॉयज़ थे वो सारे अनएम्प्लॉयड हुए। अब अनएम्प्लॉयड हुए तो घरों में गए, तो वो जो बड़े बड़े महल नुमा घर कर्जों पे लिए हुए थे वो कर्जे पे नहीं कर सके। 2 4 महीने में सारे घरों वाले जो थे वो बैंक के दिवालिए में आ गए, बैंकरप्सी फाइल हुई। अब जब एक बैंक जिसने 50 घरों को लोन दिया हुआ था, 50 के 50 ने किस्त देनी छोड़ दी, और 50 के 50 घर आपके पास ऑक्शन पे आ गए बाहर मार्केट में, खरीदे कौन? ये बाहर से हमारे अपने मुल्कों के लोगों ने वहाँ पैसे दे दे के घर खरीदे, जाके पूछिए कि तो हम नहीं ले सकते, तुम हमें ले दो। ये हालात हुए, और 10 10 हज़ार डॉलर में वो 3 3 4 4 लाख डॉलर का घर बिका, वो बैंक क्रॉप हो गए। औकल्लज़ी मर्र अला क़रयतिन वहिया ख़ावियतुन अला उरूशिहा, ये इकोनॉमिकल डिसऑर्डर आता है, ये दूर के बाग सुहाने, आंखें खोल के जिए। आज घरों में अनएम्प्लॉयमेंट क्यों है? ये सूदी निज़ाम है, अमीर दिन ब दिन। और आप ये बात मेरी लिख लें, जज्बाती हो जाए बंदा तो अल्लाह ताला उसको माफ़ करे। मैं जिस नज़र से दुनिया को देखती हूँ, यहाँ अभी तो वो सेटअप इतने नहीं है। अभी रिसेंटली हो के आया अमेरिका में जब हम लोग, तो काफ़ी दिन के बाद जूके गई, तो डिफरेंस फिर बंदा फील करता है जब एक जगह से दूसरी जगह जाए। एक ऐसी जगह हम गए अपने घर से निकल कर एयरपोर्ट से दूसरे शहर में जाने, ऑफकोर्स एयरपोर्ट था, पूरे एक दफ़ा एयरपोर्ट में दाखिल होने से दूसरी जगह निकलने तक हमें कहीं को बंदा नहीं दिखा। हर जगह मशीनें हैं, कहीं कैमरे, कहीं मशीनें, कहीं आप खुद रखें, ये करें। तो मैंने अपने हस्बैंड से ये सवाल किया कि ये बताएं कि जो मशीनें तो लगा दी हैं, तो ये इतने लोग जो इन काउंटर्स पे, तो वो किधर है? अनएम्प्लॉयड। एक वक्त आएगा मर्दों की, इंसानों की अब जरूरत नहीं रहेगी दुनिया को। और आप लिख लें ये बातें, आने वाले दौर में ये जो ऑटोमेशन पे हम चल पड़े, क्या आप इन शहरों में नहीं देखते? हर जगह आप कैमरे लग गए काउंटर्स पे, आप उन्होंने ये जो, मैं कभी किसी ग्रोसरी में जाऊँ और वो सेल्फ काउंटर होता है तो मैं कहती हूँ ये काम भी मैं नहीं करना है, तो मैंने इनसे ज़रूर खरीदना है। सोचिए, ये इंसानों को रिप्लेस कर रहे हैं। इस्लाम ये मिजाज नहीं देता हमें। इस्लाम कहता है एक ठेड़ी लगा के, एक छोटी सी छाबड़ी लगा के बंदा रात को 40 50 रुपए ले आए, उसी में दाल सा खा के शुक्र करके मियाँ बीवी बच्चे आराम से सोचें, सुबह उठें। ये ज़िंदगी खूबसूरत है, और ये ज़िंदगी के हर महीने 5 हज़ार का कर्जा किस्ते हैं, लेकिन जॉब कोई नहीं। करें क्या? अब करें क्या? मर्द क्या करे, बच्चे क्या करें? फिर बेटियां कहती हैं हम काम करेंगे। वो बेटी काम क्या करती है? उससे पहले उसके अपने कई काम शुरू हो जाते हैं। जब जॉब पे जाएगी, उसको कार्ड भी चाहिए, उसको सेलफोन भी चाहिए, फिर गाड़ी भी चाहिए, फिर उसको रोज़ नए कपड़े चाहिए। होता क्या, वो जॉब कर भी आए तो माँ बाप कहते हैं ये अपने ऊपर ही लगाती हैं। कभी कोई एक जॉब करने वाली या वाला बैठ के सोचे कि जो मेरे कमाने से घर में आ रहा है वो कितना है, और मेरे ना निकलने में कितना कम था जो निकलता है। हाथों में पैसे आते दिखते हैं, वल्लाही बरकत नहीं है। 2 हज़ार पाउंड में वो बरकत हो सकती है जो 10 हज़ार पाउंड में नहीं होती, क्योंकि अल्लाह ने कह दिया यमहकुल्लाहु रिबा व युरबिस सदकात। तो अल्लाह ताला एक ऑल्टरनेट दे के हम सबको कहता है छोड़ दो, जहां खड़े हो राइट अवे स्पॉन्टेनियसली क्विकली फौरन छोड़ो। इन चीज़ों पे जिन्होंने सोचा, आज तक सोच रहे हैं, पिछले 10 12 साल से मेरी आंखों के सामने ऐसे घराने हैं, बस छोड़ देना, बस अभी बस ये किस्त पूरी हो जाए, घर अपना हो जाए, आज तक नहीं छोड़ा। और फिर मैं उनको वही बात कहती हूँ कि जो अरबी जुबान के एक मुहावरे में आती है कि नफ्स दूध पीता बच्चा। अगर एक माँ अपने बच्चे का दूध छुड़ाना चाहती है ना, तो उसको एकदम छोड़ना पड़ेगा। बच्चा रोए, माँ फिर दूध पेश कर दे, बच्चा कभी नहीं छोड़ता। एक झटके से ये टूटती हैं चीज़ें ना, उसके बाद सुकून आ जाता है। फिर ऐसे कई भाई बहन हैं जिनके जुमले हैं, कहते इस घर ने तो खा लिया हमें। एस्टिमेशन था पिछले 10 साल से जब से ये घर लिया, कहते हैं एक तो जो डाउन पेमेंट पे दे दिया था, और उसके बाद जो हर महीने पैसा आता था, कहते थे मुझे समझ नहीं आती मेरा जाता किधर है, कि लफ्ज़ मुझे नहीं भूलते कि ये घर मुझे खा गया। हर वक्त मरम्मतें, खुद भी काम करने वाले, लेकिन सिर्फ सामान लाने में नहीं। और क्या था, जिस दिन घर बिकेगा चलो कुछ वापस मिल जाएगा, जान छुटेगी, घर बेचने का इरादा किया। शायद साल 6 महीने के अंदर कोशिश करके घर बिका। आप बिलीव कर सकते हैं कि उनको क्या बचा पीछे? वो जो आस लगाए बैठे हैं कि भाई इतने का लिया था, इतना अदा कर दिया, अब बिकेगा, तो एक टेडी पैसा उनके हाथ में नहीं आया। और वो इस पे भी कहते हैं अल्लाह तेरा शुक्र है, वो हर महीने मेरे सर पे वो किस्त तो नहीं है ना, मैंने समझा कि मैंने इसको किसी समंदर में फेंक दिया। एक पैसा वापस नहीं आता ऐसी जगहों से, और अल्लाह ताला फिर बंदे को बेनियाज कर देता है। तो फ़ाइलम तफ़लु फ़ाज़नु बिहर्ब मिन अल्लाह की बे रसूली, अल्लाह अकबर, अल्लाह और उसके रसूल से कोई जंग कर सकता है? آج انسانیت اسی جنگ کی کوششوں میں اسی لیے بے چین ہے. اللہ تعالیٰ کہتے ہیں کہ نہیں، تم میری مرضی سے جیو گے تو فائدہ ہوگا. نبی صلی اللہ علیہ وسلم نے حجت الوداع کے موقع پہ جو خطبہ دیا، آپ نے فرمایا کل ربم فی الجاہلیت موضو تحت قدمی، دور جاہلیت کا ہر سوت میرے قدموں کے نیچے ہے، اور جس سود کو سب سے پہلے میں ساقط کرتا ہوں وہ اپنے چچا عباس کا سود ہے. لیکن آپ نے زائد مال کے واپس کرنے کا حکم نہیں دیا جو لوگ جاہلیت کی حالت میں سود کی صورت میں لے چکے تھے. اللہ تعالیٰ توبہ کرنے کی بھی طریقے سکھاتا ہے، یہ تو نہیں کہ آپ کو گلی میں بٹھا دیتا ہے. صرف ایک انسان جب چلنا پڑ شروع کرتا ہے، اللہ تعالیٰ اس کے لیے راستے بھی پورے بنا دیتا ہے. تو لہٰذا فرمایا وَإِن تُبْتُمْ، توبہ کرنا چاہتے ہو، یس کرنا چاہتی ہوں، فَلَكُمْ رُءُوسُ أَمْوَالِكُمْ، اب دیکھیں یہ ہے ریکمپنسیشن. اب کیا کریں، ہر چیز میں تو سود لگ گیا، اب کریں کیا؟ توبہ کرنا چاہتے ہو؟ جی چاہتے ہیں، تو اب کیا کریں؟ سب چھوڑ چھاڑ کے باہر آ جائیں؟ کہا نہیں. فَلَكُمْ رُءُوسُ أَمْوَالِكُمْ، تمہارا اصل سرمایہ آج بھی تمہارا. یاد کرو وہ پہلا دن جس دن اس چکر میں پڑے تھے، جو تمہارا اپنی محنت کمائی مشقت کا تھا، یا آج تک اس گھر میں جو تم دے چکے ہو، یہ تمہارا جو تھا اصل تمہارا ہے، وہ لے لو. اشارہ یہاں ذکر نہیں ہے، بس کا تمہارے لیے تمہارے اصل سرمایہ موجود ہے. لا تسلیمون ولا تسلمون، نہ تم کسی کا حق مارو گے اور نہ تمہارا حق مارا جائے گا. اللہ اکبر، اللہ تعالیٰ نے کس طرح بتا دیا کہ التائب من ذنبک من لا ذنب له، حدیث کے الفاظ ہے کہ جو گناہوں سے توبہ کرے گویا کہ ایسے ہو جاتا ہے اس نے کبھی گناہ کیا ہی نہیں. اتنا بڑا گناہ ہے، لیکن زندگی میں اللہ توبہ کی توفیق دے دے. فرمائے ڈونٹ وری، اللہ تمہیں معاف کر دے گا، شرط یہ کہ آئندہ تم نہیں کرو گے یہ کام، آئندہ اپنے آپ کو اس سے پیچھے نہ کر لو، اصل پہ آ جاؤ. جو دے چکے ہو وہ لے لو، جو نہیں دیا اس کو پیچھے کر دو. یہاں پہ یہ بات اتنی پوری ہوئی، لیکن ابھی اسی آیت کے اندر فرمایا وَإِن كَانَ ذُو عُسْرَةٍ، اور اگر ہو وہ تنگ دست، لکھیے کون، کانا کے اندر کون چھپا ہوا ہے؟ قرض دار. تو کیا کرو؟ فَنَظِرَةٌ إِلَى مَيْسَرَةٍ، بس ڈھیل دے دینا چاہیے اس کی آسانی تک، یعنی اس کو تنگ نہ کرو قرض کی ادائیگی پہ. ہاں وَأَن تَصَدَّقُوا، اور اگر تم صدقہ ہی کر دو، خیر اللکم، تمہارے حق میں بہت بہتر ہوگا. ان کنتم تعلمون، اگر تم جانتے ہو، اگر تم سوچو تو تمہارے لیے یہ بہت بڑی بات ہے. اس حصے میں اللہ تعالیٰ نے ان لوگوں کو جو کل تک سود لیتے تھے قرض دینے کے بعد، ان کو خطاب کیا کہ دیکھو کسی نے تم سے قرض لیا، مان لیا، لے لیا، تم نے اس سے کہا کہ میں تم سے اس سے اوپر اس سے زیادہ یہ لوں گا، لے لیا. اب کیا ہوا؟ وہ تمہارے قرضے میں آ گیا، تمہارے قبضے میں آ گیا. اب کیا کرو؟ تمہیں سمجھ آ گئی ہے؟ پہلے ہمیں کیا بتایا ابھی یہ جو اس سے پیچھے والا حصہ تھا کہ تم سودی لین دین میں تھے تو اب سٹاپ کرتے ہو، تو دینا چھوڑ دو. اب یہاں ان لوگوں کو توبہ کا طریقہ سکھایا گیا جو لیتے تھے، بات واضح ہے؟ تو کہا کہ اب تم کیا کرو، یہ جو اوپر سود کی ریشو بڑھ بڑھ کے ختم ہوئی ہے اس کو تو چھوڑو، اصل جو قرض اس بندے نے پہلے دن تم سے لیا تھا نا، تم اس کو ڈھیل دو. یہاں قرض لینے والے کو مہلت دینے کا بیان ہے، اور احادیث میں اتنے خوبصورت طریقے سے اس موضوع پہ بات کی گئی کہ جو بندہ کسی دوسرے کو قرض دے اور اس کو نرمی برتے، اللہ سبحانہ وتعالیٰ اس کے لیے کس طرح سے مددگار ہے. حدیث میں آتا ہے وَاللَّهُ فِي عَوْنِ الْعَبْدِ مَا كَانَ الْعَبْدُ فِي عَوْنِ أَخِيهِ، آپ نے فرمایا کہ اللہ تعالیٰ اپنے اس بندے کا مددگار ہوتا ہے جب تک بندہ اپنے بھائی کا مددگار رہتا ہے. یعنی جب مسلمان دوسرے مسلمان کو تھوڑی سی مہلت دے، پھر کیا ہوا، پھر کیا ہوا، ماسی تھی قرض لے گئی واپس نہیں دے پا رہی، تھوڑا صبر کر لو، مہینہ گزر گیا اور گزر گیا، کوئی بات نہیں، جانے دو، ہو جائے گا، دیکھی جائے گی، ڈھیل دے دو. بجائے اس کے کہ اس کے اس قرض پہ تم اور چڑھا رہے ہو، بلکہ ون تصدق، تمہیں سمجھ آ رہا ہے یہ غریب ماسی ہے، یہ تمہیں کیا 5,000 روپیہ واپس کرے گی، چلو ڈھیل دے دو. نہیں دے سکتے، ڈھیل دیتے ہو، پھر اس سے اگلا درجہ کہے کہ پھر تم معافی کر دو، کیا جائے گا؟ اب یہ کن قرضوں کی بات ہے؟ اللہ بینکوں والوں کو کہہ رہا کہ لوگوں نے تم سے 20-20 لاکھ ڈالر کے قرضے لیے ہوئے تھے کاروبار کرنے کے لیے، تم معاف کر دو. نہیں، ان کو نہیں کہہ رہا، یہ مجبوریوں کے نام پہ، غربت کے نام پہ، جب مجبور لوگ ہوتے ہیں اور کوئی بندہ کسی سینس میں بھی مجبور ہو سکتا ہے. تو یہاں مہلت دی گئی کہ لوگوں کے ساتھ آسانی کرو. ایک حدیث بڑی خوبصورت ہے, اس کا خلاصہ کیا ہے کہ ایک بندہ قیامت کے دن بالکل اپنے گناہوں کی پکڑ کا شکار ہوگا, قریب ہے کہ اس کو جہنم میں پھینکا جائے, کہ ایک دم آرڈر پیچھے سے آ جائے گا کہ اس کو روک دو اور اس کے ساتھ نرمی کا معاملہ کرو. تو پوچھا جائے گا کہ اللہ تعالیٰ کیوں؟ تو کہا جائے گا اس لیے کہ اس نے فلاں بندے سے کچھ لینا تھا, لیکن جب وہ اس کو نہ دے سکا, یہ اپنے ورکرز کو جب اس کے پاس بھیجتا تھا تو کہتا تھا کہ اس کے ساتھ نرمی کا معاملہ کرنا, تو آج میں اس کے ساتھ نرمی کا معاملہ کروں گا. اللہ کے بندوں کے ساتھ کس طرح اللہ تعالیٰ یہ بات بیان کرتے ہیں کہ لوگوں سے نرمی کا معاملہ کرو. اور ایک حدیث میں آتا ہے کہ جس نے کسی کو قرض دیا, اس پہ کل بات ہم کریں گے انشاءاللہ کہ قرض کی شرطیں کیا ہیں, وہ ساری شرطیں پوری کریں جب, تو آپ کسی کو قرض دیں اور کہا اس نے کہ ایک مہینے بعد دوں گا. آج دیا آپ نے, فرسٹ ہے مثال ہے, آج آپ نے دیا 1,000 پاؤنڈ کسی کو قرض, کل سے لے کر اس منتھ کے اینڈ جب تک آپ کی ڈیوریشن مقرر ہوئی تھی, ہر دن آپ کو 1,000 پاؤنڈ اس کو صدقہ کرنے کا اجر ملے گا. مثال ہے کہ 1 دسمبر آ گئی, اگلا مہینہ شروع ہو گیا, وہ بندہ آتا ہے کہتا ہے میں ابھی نہیں دے سکتا, تو آپ کہتے ہیں اچھا کوئی بات نہیں, چلو اور 10 دن کر لو. فرمایا جب وہ مدت گزر جائے گی تو اس کے بعد ہر دن اس سے دگنا خرچ کرنے کا اجر ملے گا. اس لیے کل بتاؤں گی آپ کو کہ کسی کو قرض دے تو کس طرح کی شرائط کے ساتھ دے. یقین کرے سراسر آپ کا اپنا فائدہ ہے جب کوئی بندہ آپ سے قرض مانگنے آ جاتا ہے. سچا مومن خوشیوں سے کہتے ہیں نا پھولا نہیں سماتا جب کوئی بندہ اس سے کوئی قرض مانگے اور اس کے پاس ہو اور وہ اس کو دے دے. پھر بینکوں میں نہیں اور تجوریوں میں نہیں اور ادھر ادھر نہیں اور اس پیسے کو ہم پوچھتے ہی نہیں رہتے خوف زدہ کر کے. اس پیسے سے قیمتی تو ہم ہیں جو سارا دن سڑکوں پہ رلتے پھرتے ہیں, باہر ہوتے ہیں. اس سے قیمتی تمہاری اولادیں ہیں جو سڑکوں پہ پھرتی ہیں, ہمیں نہیں پتہ وہ کدھر ہے. وہ لاکھ اچھے ہوں لیکن کچھ بھی کسی وقت کوئی حادثہ ہو سکتا ہے, لیکن سونے چاندی اور پیسے کو ہم یوں چھپا چھپا کے رکھتے ہیں کہ اس کی طرف نظر بھی نہ کسی کی پڑ جائے. کتنی ترجیحات بدل گئیں. تو پیسے پہ سانپ بن کے نہیں بیٹھنا, خود اپنے اوپر استعمال کریں, نہیں کر سکتے اللہ کے کسی بندے پہ کر دیں. بہترین طریقہ کیا ہے؟ صدقہ دے دیں, معاف کر دیں, خیرات دیں. اس سے اچھا ہے نہیں کر سکتے, صدقہ نہیں دے سکتے, قرض حسنا کے طور پہ دے دو, لیکن اس پہ کوئی اضافہ نہیں لے سکتے. وہ نہیں کر سکتے تو اس سے اوپر یہ تو مزاربت پہ دے دو, یعنی اس کو پیسے سے کاروبار کرو, کچھ نفع مجھے دے دو, نقصان ہو گیا تو چلو میں بھگت لوں گا. اور اس کے بعد بھی اگر اس سے بھی اوپر پھر بخل کیا ہے کہ چلو پھر تم اس کو اسی طرح قرض پہ دے دو کہ میں تمہیں دے رہا ہوں مجھے واپس کرو. لیکن آخری جو بدترین قسم ہے جس کو آج پڑھ رہے ہیں کہ یہ نہیں کر سکتے کہ 1,000 لے لو اور اس پہ ہر مہینے 10, 15, 20 دے دو. اللہ تعالیٰ ان ساری باتوں کے بعد اب ہمارے سامنے وہ آیت رکھتے ہیں جو ترتیب نزول کے اعتبار سے قرآن پاک کی آخری آیت ہے. دیکھیے آیت اور سورت کا فرق سمجھیے گا. اس وقت جو قرآن پاک میرے اور آپ کے سامنے, یہ ترتیب بعد میں دی گئی ہے, لیکن اگر جس دور میں نبی صلی اللہ علیہ وسلم پہ نازل ہو رہا تھا اگر وہ ترتیب رکھیں تو علماء کرام کی اکثریت اس پہ متفق ہے کہ آخری آیت جو آج ہم پڑھنے لگے ہیں سبق کی, یہ ترتیب نزول کے اعتبار سے نبی صلی اللہ علیہ وسلم پر نازل ہونے والی آخری آیت تھی. اور وہ کیا تھی؟ آئیے اس کو دیکھ لیتے ہیں. وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ, اور اس دن سے ڈرو جب تم اللہ کی طرف لوٹائے جاؤ گے. خود نہیں جا رہے, لوٹائے جا رہے ہو, جانا پڑے گا, نو چوائس. ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَّا كَسَبَتْ, پھر پورے کا پورا دیا جائے گا ہر نفس کو جو اس نے کمایا. وَهُمْ لَا يُظْلَمُونَ, اور لوگوں پر ذرا بھی ظلم نہ کیا جائے گا. بس اس وقت ختم کر دو. آپ دیکھیے کیا آیت ہے آخری, آپ کو قرآن کی ترتیب نظر آ رہی ہے نا. پہلی آیت اقرأ باسم ربک الذی خلق, خلق الانسان من علق, علم کی اہمیت, اللہ تعالیٰ کے نام کے ساتھ جو علم ہو اس کی اہمیت. اور آخری آیتیں وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ. مجھے ایسے لگتا ہے کہ ان کو اگر ہم دو بریکٹس بنا لیں تو یہ آخری میسیج ہے قرآن کا. پیچھے دو دفعہ ہم یہ پڑھ چکے کہ وَاتَّقُوا يَوْمًا لَا تَجْزِي نَفْسٌ عَن نَفْسٍ شَيْئًا ولا يقبل منها الشفاعة ولا يؤخذ منها عدل ولا هم ينصرون. وہاں بھی یہی بات تھی کہ اس دن سے ڈر جاؤ جس دن کوئی کسی کے کام نہیں آئے گا. تھوڑے سے الفاظ کے فرق سے پھر وہی آیت آ گئی, اور یہاں بھی بتا دیا کہ یہ مالی معاملے تبھی سمریں گے جب تمہیں اپنی واپسی یاد ہوگی, جب تم حقیقت میں فکر کرو گے کہ میں نے لوگوں کے ساتھ کیسا معاملہ کرنا ہے. دیکھیے, جس دن ہم اپنے مال کو اپنا نہیں اللہ کا مال سمجھیں گے نا, تو ہم یہ ساری انسٹرکشنز خوشی سے لیں گے, اور اگر ایسا نہیں ہوگا تو پھر تو ہمارا میرا مال, میرا مال, مائی مائن. آپ کا کہاں ہے؟ آپ کا ہوتا تو پھر آپ کی زندگی میں آپ کو چھوڑ کے کیوں چلا جاتا؟ تو اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو بہترین طریقے پہ عنایتوں پہ عمل کرنے کی توفیق عطا فرمائے.